carina.
Το χουβά έκανα.
Βρε κουστο καϊένα. Κουτζού τα τσαό.
Πείτε κουκούσνα.
Κουτζ καϊένα. Κουτζτε άκο.
कोई गाल करो ना जी
साहलों का ये किनारा है
लखो से हुआ या
कहो ना कहो
ओ कोशे ताको चीजें बोगुश ना
किसका कही है
ओ मेरे सनम मोहब्बत
कुछ तो कही है ना
प्यार की कहानी मंसूर
तो हुआ या क्या
ना
कुछ तो आहो ना
السلام علیکم سامعین, پروگرام ہے کچھ تو کہیے. میں ہوں آپ کی میزبان شہناز عزیز, پروڈیوسر ہماری گلرخ ہیں اور ہمارے انجینئر ہیں کرٹس بائنم. اس سے پہلے کہ ہم پروگرام شروع کریں, آپ کو بتا دیں کہ اس پروگرام کے دوران آپ کسی بھی وقت ہمیں ہمارے ٹول فری نمبر پر فون کر سکتے ہیں. نمبر ہے 0800-77-77-89. تو یہ نمبر یاد رکھیے گا, اور اگر نمبر نہ ملے, مجھے معلوم ہے کہ ہمارے آج کے جب مہمان کا میں نام بتاؤں گی اور آج کے مہمان سے جب آپ ملیں گے تو آپ یقیناً فون کرنے کے لیے بے چین ہو جائیں گے, مہمان ہمارے کون ہیں یہ ہم آپ کو ابھی بتاتے ہیں. یہ بھی بتا دوں کہ اس پروگرام کے بارے میں تفصیلات کے لیے آپ فیس بک پر جا سکتے ہیں, فیس بک پر آپ ہمارے مہمان کی تفصیل بھی سن سکتے ہیں, آپ اپنے سوالات پوسٹ بھی کر سکتے ہیں, کیونکہ کئی دفعہ آپ کو شکایت ہوتی ہے کہ آپ کو ٹیلی فون نمبر نہیں ملا. تو آپ کا جو سوال ہے اگر آپ فیس بک پر ہمیں بھیج دیں اور اس کے ساتھ اپنا ٹیلی فون نمبر بھی لکھ دیں تو ہم پہلے تو آپ کو فون کرنے کی کوشش کریں گے, اور اگر ٹیلی فون نہیں ملتا تو ہم آپ کا سوال خود پڑھ لیں گے. تو سامعین, میں اس سے پہلے کہ آپ کو پروگرام کی تفصیل مطلب اپنے مہمان سے ملاؤں, کیونکہ گلرخ ٹیلی فون پر ہیں, ہم پرومو سنواتے ہیں آپ کو اپنے پروگرام میری کہانی کا تاکہ آپ ہمارے پتے نوٹ کر سکیں اور آپ ہمیں ٹیلی فون کا نمبر بھی لے سکیں. تو لیجیے پھر مہمان کسے ہم آپ کا تعارف کرواتے ہیں.
جب سے میں شو بزنس سے منسلک ہوں, کیا کیا کچھ ہوا, کون کون سا البم آیا, اور پھر کیا رد عمل ہوا, پولیس نے کیا کیا, سیکشن 144 کا ذکر آیا اور پولیس اور معاملات, اس گانے کے اندر ایک اچھے سے طریقے سے جس میں کسی کو افینڈ کیے بغیر میں نے اس کا ذکر کیا, سننا چاہیں گے؟ اوکے جی.
تو سامعین, اتنے دھوم دھڑکے سے جس مہمان کا ہم تعارف کروا رہے تھے آواز سے آپ پہچان گئے ہوں گے. بہرحال نام میں نہیں بتا رہی کیونکہ گلرخ ابھی بھی لگی ہوئی ہیں ٹیلی فون ملانے پر, لیکن اس سے پہلے چلیے پرومو سن لیتے ہیں تاکہ آپ ہمارے پتے اور دیگر تفصیلات نوٹ کر سکیں. ویسے پتے میں بھی آپ کو بتا سکتی ہوں, پاکستان میں ہمارا پتہ ہے, اگر آپ میری کہانی کے لیے خط لکھنا چاہیں, میری کہانی پی او باکس نمبر 1353 اسلام آباد پاکستان, تو یہ ہمارا پتہ ہے. آپ فیس بک پر بھی ہم سے رابطہ کر سکتے ہیں, فیس بک پر پروگرام میری کہانی کے صفحے پر آ سکتے ہیں یا شہناز عزیز کا جو صفحہ ہے اس پر آپ آ سکتے ہیں. آپ کی تمام پوسٹنگز پر موجود ہیں. تو لیجیے پرومو سنتے ہیں.
آواز ہے دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, ابھی بجلی کرنٹ لگاتے.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
2 لاکھ روپے لاؤ, اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے, میری کہانی وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد پاکستان.
اور بھارت میں ہمارا پتہ ہے, میری کہانی وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 या 5437 नई दिल्ली 110011 भारत. उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं.
तो इंतजार रहेगा आपकी कहानियों का.
मजीद तफसीलात के लिए urduvoa.com. आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी.
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है.
तो सामीन उम्मीद है पता है आपने नोट कर लिए होंगे, हमारे मेहमान हमारे साथ हैं. लेकिन इससे पहले कि हम मेहमान से आपकी बात कराएं, मैं ये चाहती हूँ कि मेहमान भी ये सुने कि उनके तारुफ के लिए मैंने उनकी गुफ्तगू से क्या चुना है.
जब से मैं शो बिजनेस से मुंसलिक हूँ, क्या क्या कुछ हुआ, कौन कौन सा एल्बम आया और फिर क्या रद्देमल हुआ, पुलिस ने क्या किया, सेक्शन 144 का जिक्र आया और पुलिस और मामला इस गाने के अंदर एक अच्छे से तरीके से जिसमें किसी को ऑफेंड किए बगैर मैंने उसका जिक्र किया. सुनना चाहेंगे? ओके जी.
तो सामीन मेहमान हमारे साथ हैं अबरार उल हक साहब जी. अस्सलाम वालेकुम अबरार
जी. वालेकुम अस्सलाम. सारे सुनने वालों को भी मेरी तरफ से अस्सलाम वालेकुम जी.
मैं उन सब की तरफ से आपको वालेकुम सलाम कहती हूँ.
आजादी मुबारक और आजादी का महीना मुबारक.
बहुत शुक्रिया आपको. अच्छा और अबरार आपके तारुफ के लिए मैंने जो ढूंढा था ये एक टुकड़ा, ये उस वक्त आपको आए हुए शोबिज में 7 साल हुए थे तो जिक्र था पुलिस मुकदमात का, अदालतों का, सारी चीजों का. तो ये बताइए कि फिर अब तो काफी दिन हो गए उसे बहुत ज्यादा, तो क्या गुजरी इस दौरान?
उफ, आपने मुझे क्या याद दिला दिया इतना अच्छा पहले. और टाइम रिवी फ्लाई, 7 साल पहले की बात. 7 साल बाद आपने, मतलब ये उस वक्त की बात है जब मुझे शो बिजनेस में आए थे, 7 साल हो गए थे
जी.
अभी अगर मैं कैलकुलेट करूँ तो मैं करना ही नहीं चाहूंगा, सब लोगों को मेरी असल उम्र पता चल जाएगी.
नहीं, आप तो सदा बाहर हैं, हमेशा छोटे से लगते रहेंगे, आप फिक्र ना करें. आप
खैर अल्लाह का शुक्र है, इतना अर्सा तक म्यूजिक इंडस्ट्री में सर्वाइव करना, और फिर शुक्र अल्हम्दुलिल्लाह अल्लाह ताला ने रिस्पेक्ट से पाकिस्तानियों के दिलों में बिलखसूस, और बाकी भी हमारे जो देसी हैं इंडियंस और दीगर लोगों के दिलों में इतना प्यार डाला कि मैं जितना भी शुक्र अदा करूँ अल्लाह का वो कम है. और सही बात है कि मैं अक्सर सोचता हूँ कि शुक्र हो नहीं सकता ये खास लोगों के लिए. और मैं ये पैगाम अक्सर यूथ को देता हूँ कि वालिदैन को अगर हम खुश कर लेना, बिलखसूस माँ को और बाप दोनों को अगर हम राजी कर लें तो रब भी राजी हो जाता है मुझे लगता है. और उससे आप ऊपर जाते हैं जरूर, जिंदगी में कामयाब जरूर होते हैं, ये मैंने महसूस किया.
बिल्कुल सही आपने कहा. मैं एक और प्रोग्राम करती हूँ मेरी कहानी के नाम से, और मैं हमेशा अपने सुनने वालों से मैं यही बात कहती हूँ कि हम जो कुछ भी बनते हैं अबरार, चाहे लोगों को बिल्कुल अचानक महसूस ना हो, लेकिन हम जो भी होते हैं ना, दरअसल वो हमारे माँ बाप हमें बनाते हैं. बाद में तो वाकयात और हालात और इंसान की शक्लें बदलते रहते हैं, लेकिन शायद बेहतरीन बातें हमारे अंदर वही होती हैं जो माँ बाप ने डाली होती हैं हमारी जिंदगियों में.
और वो भी, मैं आपकी बात को आगे बढ़ाते हुए, शुरू के जो 5 साल हैं उसमें आपकी तकरीबन कंप्लीट शख्सियत बन जाती है जो आपने सारी जिंदगी लेकर चलना है जिसको.
बिल्कुल.
और वो आपके सारे पहलू जो है वो डेवलप हो जाते हैं उस वक्त तक. इसलिए मैं ये बात इसलिए भी कर रहा हूँ कि जितने लोग सुन रहे हैं वो अपने बच्चों की तरबियत का आगाज की अर्ली चाइल्डहुड से करें, क्योंकि बस ब्रेन की बायोकेमिस्ट्री में जो चीज उन अर्ली दिनों में चली जाती है वो फिर सारी जिंदगी साथ रहती है, उनकी शख्सियत का हिस्सा बन के रहती है.
वैसे मैं जब आपको फोन कर रही थी ना आज, तो मुझे कोई नन्नी मुन्नी आवाजें आ रही थी आपके चारों तरफ, तो मुझे ऐसा लगा कि या तो आप अपने घर में ही हैं बच्चों के दरमियान और या खानदान में किसी.
वही है 5-5, 6-6 साल वाले जिनकी तरबियत में करने की कोशिश कर रहा
हूं. अच्छा तो क्या अब कुछ बताइए थोड़ा सा अपने घर के बारे में, क्योंकि जब भी आप आए इत्तेफाक से कभी बात नहीं हो सकी आपसे कि ये हमारे इतना मकबूल जो एक फनकार हमारे जिनके दीवाने हैं लड़कियां और भोली भाली शक्ल अब तक वैसी है, तो मगर कुछ आपके पास भी कोई भोले भाले बच्चे हैं?
बिल्कुल है, माशाल्लाह आजकल के बच्चे भोले कहाँ हैं. लेकिन शुक्र है अल्लाह का कि मेरी कोशिश है कि उनके दिल में ना इंसानियत का प्यार डाल दूं किसी तरह से, ये अगर मैं इसमें कामयाब हो जाता हूँ तो मेरी कामयाबी किसी में। वालिद साहब ने तो हमें ये करके दिखाया था, हम कोशिश कर रहे हैं कि उनको सच सच बताएं भी, अल्लाह करे हम इसमें कामयाब हो। तो वो एक 6 साल की मेरी बेटी है, इनाया नाम है उसका। फिर एक हमना है वो माशाल्लाह से 8 साल की है।
अच्छा।
और फिर एक ताहा है जो माशाल्लाह से 10 ईयर्स का है।
अच्छा।
तो ये तीनों स्कूल जा रहे हैं और मैं, मुझे बड़ा अच्छा लगता है। मैं उस दिन देख रहा था ये हमना खेल रही थी, तो कोई कजन इसकी आई हुई थी, उसने कहा तुम बड़ी होगी क्या बनोगी? हमना कहती मैं डॉक्टर बनूंगी। तो उसने कहा अच्छा, तो तुम डॉक्टर तो बड़ी कितनी फीस रखोगी, तुम तो बहुत पैसे चार्ज करोगी। तो वो खेलते खेलते एकदम रुकी, कहती है पैसे क्यों लूंगी मैं? तो उसने कहा डॉक्टर्स फीस तो चार्ज करते हैं ना। तो कहती है मैं तो फीस चार्ज नहीं करूंगी। तो उसने कहा तुम पैसे कहाँ से कमाओगी? तो एकदम से कहती है वो मुझे अल्लाह देगा। और फिर से वो खेलने लग गई।
अच्छा।
तो बाखुदा मेरी ना जिस तरह एकदम से रोंगटे नहीं खड़े हो जाते कि इतनी बड़ी बात उस बच्ची के मुंह से अल्लाह ने निकाली, और अल्लाह करे वो ऐसी आमीन कह दें आप लोग सब।
बिल्कुल,
बच्चे जो है ना खिदमत करने वाले, अवाम उन्नास की, गरीब लोगों की, मुस्ताहिक लोगों की, मैं कहता हूँ इससे बड़ा काम कोई नहीं है। मैंने म्यूजिक भी करके देख लिया है। ओ हो जो नाचते हैं लोग मेरे गानों पे, अब भी नाचते हैं, मैं हैरान होता हूँ। पुराने गानों पे भी नाचते हैं, नए पे तो नाच ही रहे हैं। अभी मेरा 3-4 दिन पहले मैं बड़ा जबरदस्त कॉन्सर्ट करके आया हूँ नॉर्वे में।
अच्छा।
मैं सोच रहा था कि यार हॉल भर जाएगा, उसने कहा सर भर जाएगा आप देखिएगा सही। अच्छा, जब शुक्र अल्हम्दुलिल्लाह मैं वहां गया तो बाहर लोग खड़े हैं सारे, तो मैंने कहा ये अंदर नहीं गए? कहते नहीं जी अंदर भर गया हुआ है। अब ये कह रहे हैं हमें सीट दें, और सीट यहाँ पे वो देंगे नहीं, वो 5 गेट वाले आ गए हैं फ्लाइंग सारा। तो मैंने अल्लाह का शुक्र किया, फिर जो शो हुआ वो भी जबरदस्त। तो उसका भी एक अपना नशा चाम जरूर है।
बिल्कुल।
सारा पॉलिटिक्स का भी एक अपना है कि आप अच्छा काम कर रहे हैं सारा, चलो एक दूरंदेशी वाली बात है कि चलो जब हुकूमत आएगी तो फिर अच्छा हो जाएगा। लेकिन जो सोशल वर्क है इसमें तो नकद सौदा है ना, इसमें अगर आपने काम किया उधर आपको सेटिस्फेक्शन मिला।
मैं आपके ने नाचने वाली बात कही ना, तो मैं ये देख रही हूँ कि आजकल कुछ लोग ज्यादा ही नाच रहे हैं आपके कुछ गानों पर। और तो पहले हम एक गाना सुनते हैं आपका नया, और उसके बाद मैं आपसे कुछ सवाल पूछना चाहूंगी। तो अबरार ये बताइए कि बड़ा बिल्लो की कुछ ताबिंदगी और पाकिजगी पे आप ज्यादा जोर दे रहे हैं। तो मुझे लगता है
मैंने कहा कुछ लोग नाराज ना हो जाए, मैं बिल्लो को सबसे पहले तो
मैं
तो पाकीज़ा बना दूँ उसको कि ये देखो पाकीज़ी का ख्याल करें, और दूसरा ताबिंदा है वो,
बाद में छेड़छाड़ करूं जो कुछ करनी है।
देखो जिंदा रहने का हक तो बाकी सबको है ना, तो बिल्लो को क्या नहीं है?
नहीं नहीं बिल्लो को बिल्कुल है, जब तक अबरार उसे जिंदा रखेंगे बिल्लो जिंदा रहेगी, फिक्र ना कीजिए आप, जब तक आप उसे प्रीतो ना बना दे दोबारा से। अच्छा, तो ये मुझे बताइए कि मैं ابرار کے ظاہر ہے کہ یہ کہنے کی تو سننے والوں کو ضرورت ہی نہیں کہ ابرار کا کوئی ایک رنگ نہیں ہے, بلکہ سوشل ورک, پھر سیاست, اور مجھے اگر آپ ذاتی طور پہ مجھ سے پوچھیں تو مجھے جو کام آپ کا بہت پسند ہے, جو آپ نے اپنا نوجوانوں کا سب سے پہلے ایک بہت بڑی تنظیم بنائی جو آپ کا یوتھ ونگ ہے, تو خود آپ اپنی زندگی میں جب دیکھتے ہیں ان تمام کاموں کو تو آپ کو سب سے اچھا بلو کے علاوہ اور کیا اچھا لگتا ہے سب سے زیادہ؟
میں نے تو آپ کو عرض کیا نا کہ جس چیز کا اصل میں ہم سب لوگوں کو بے صبری کی کیفیت ہر انسان کے اندر ہوتی ہے, اور وہ چاہتا ہے کہ ادھر وہ کھائے اور ساتھ ہی اس کو مزہ آ جائے. تو بات یہ ہے کہ جو نیکی کا کام ہے نا, اس کا چونکہ فوراً سیٹسفیکشن ملتا ہے تو وہی ہماری خوراک ہوتی ہے اور اس کا فوراً مزہ آتا ہے. جو پالیٹکس ہے وہ ایک خواب کی طرح سے چل رہی ہے کہ اللہ کرے گا ہمارا ملک جب ہماری حکومت آئے گی تو ہم یہ بھی نہیں ہونے دیں گے, 16 ارب کی کرپشن روز ہو رہی ہے, نا انصافی ہو رہی ہے, وہ نہیں ہونے دیں گے, پولیس کو اس طرح ٹھیک کر دیں گے. یہ وہ خواب ہیں جن میں تھوڑا وقت لگے گا, تو اس میں ہم کبھی کبھار فرسٹریٹ بھی ہوتے ہیں مگر پھر ہم لگے رہتے ہیں, شکر ہے لگے گا. دوسری طرف جو سوشل ورک ہے اس کا فوری سے بہت چلتا ہے. اسی طرح جو یوتھ پارلیمنٹ ہے میرا, جس کا ویژن ہے ٹو امپاور دا ینگ پیپل آف پاکستان وتھ این ابلٹی ٹو انڈرسٹینڈ دی امپورٹنس آف دیئر رول ان سوسائٹی, ٹو انکلکیٹ دی اسپرٹ آف ڈیموکریسی ان دا یوتھ آف پاکستان, کہ کیسے اس کو لے کے چلنا ہے ملک کو آگے, اور ہماری اپنی اوپینین کی کتنی زیادہ ویلیو ہے, اور کس طرح مل کے ہمیں اس اوپینین کے کو محترم بنانا ہے, اور پھر اس کے ذریعے ایک حکومت بننی چاہیے جس کو احترام کرنا چاہیے دوسروں کے رائٹس کا, ہیومن رائٹس کا. تو وہ ایک نوجوانوں کے اندر ایک مستقل آگاہی کی مہم کا آغاز جو میں نے 2005 میں کیا تھا وہ چل رہا ہے, اور اس کے لیے ہم ورک شاپس کرتے ہیں, سوشل ایکشن پروجیکٹس کرتے ہیں, کون ہوگا نوجوانوں کا پہلا وزیر اعظم وہ پروگرام تھا جو ہم نے اس سلسلے میں کیا تھا, اور اب اس کو ہم دوبارہ فعال بنا رہے ہیں یوتھ پارلیمنٹ کے پلیٹ فارم سے, جہاں سب پاکستان سے ہمارے ایم این وائی ایس ممبرس نیشنل یوتھ اسمبلی وہ آئیں گے, اپنے علاقے کے مسائل بھی اور اپنے نوجوانوں کے بالخصوص مسائل بھی ڈسکس کریں گے, اور پھر تجاویز بھی پیش کریں گے کہ کس طرح سے ہم ٹھیک کر سکتے ہیں نوجوانوں کے لیے.
اچھا, مجھے مطلب ذاتی طور پہ ایسا محسوس ہوتا ہے کہ جیسے آپ کے ساتھ جب بھی میری بات گپ شپ ہوئی ریڈیو پر یا کچھ, تو مجھے جو سب سے اچھی آپ کی بات لگتی ہے, آپ کی ایک بہت ہی کھلے دل سے ہنسنا بھی بولنا بھی اور ساتھ ہی ساتھ بہت ہمبل بھی. تو یہ جو سیاست کا معاملہ ہے نا, یہ خاصا ایک بٹر ہے پاکستان میں, مطلب مسئلہ بدقسمتی سے یہ ہے, اور اسی لیے میں کوشش کرتی ہوں کہ اس پروگرام میں میں سیاست کو ذرا سا الگ رکھوں اور فنکار سے زیادہ بات کروں, لیکن آپ کا حالت یہ ہو چکی ہے کہ آپ کو سیاست سے الگ نہیں کیا جا سکتا. میں نے فیس بک پہ بھی جب لوگوں سے کہا تو ان کے سوالات بھی زیادہ تر سیاست سے متعلق تھے. تو ایک ہمارے کالر ہمارے ساتھ ہیں, رانا عمران, ہم ان کا سوال لے لیتے ہیں. ویسے میں اپنے سننے والے سے کہوں گی کہ آپ اگر مجھے خوشی ہوگی کہ صرف سیاست پہ زور نہ دیں, بلکہ ابرار ان چند لوگوں میں سے ہیں جو بہت ہلکی پھلکی شگفتہ گفتگو بھی کرتے ہیں, تو ان سے ہم ان کی زندگی کے بارے میں بات کریں. تو ہم رانا کا سوال لیتے ہیں. جی رانا عمران.
جی جی
السلام علیکم, آپ بات کر سکتے ہیں ابرار سے.
جی السلام علیکم ابرار الحق صاحب, اور الحمد للہ سر بالکل ٹھیک ٹھاک, آپ سنائیے ماشاء اللہ.
ذرا جلدی سے سوال پوچھ
لو. میں بہت زیادہ مبارکباد دوں گا آپ کو کہ ہم شروع سے دیکھ رہے ہیں آپ کو, اور آپ نے سہارا ٹرسٹ میں بہت زبردست کام کیا, اور اس کے بعد آپ نے پی ٹی آئی جوائن کیا, اور واقعی یہ نوجوانوں کی اور یوتھ کی آواز ہے. تو انشاءاللہ میری دعائیں ہیں آپ کے لیے کہ اللہ تعالیٰ آپ کو اس میں کامیاب کرے.
میں بلکہ یہاں اب پھر مجھے مداخلت کرنی پڑے گی کیونکہ میں چاہتی ہوں آپ کے فن پہ زیادہ بات ہو. تو یہ مجھے بتائیے, تھوڑا سا وہ سیاسی بھی بات ہے, وہ یہ ہے کہ جب میں نے آپ کے البم کا نام سنا اتھے رکھ, میں سمجھی کہ وہ کچھ حق کی بات ہوگی, ساڑھا حق اتھے رکھ, تو میں نے بڑے ارمانوں سے سنا بلکہ, اور لیکن خوشی ہوئی کہ
ہمارا حق ہے موسیقی سننا اور گانا, یہ بھی حق ہے, وہ بھی اتھے رکھ.
اچھا,
ہم نے یہاں رکھا ہے اس میں, تو ہم نے تو ہر چیز رکھنی ہے, وہ تو ماشاء اللہ ہم نے اویئرنیس اتنی دے دی ہے لوگوں کو کہ وہ ہمارا حق جو ہے وہ ابھی ملنا ہی پڑے گا, دینا ہی پڑے گا ان لوگوں کو ان شاء اللہ. وہ ہم سب ایک دوسرے کو دینا چاہیے, یہ نہیں کہ صرف ہمیں مانگنا ہی چاہیے حق, ہر کسی کو حق ملنا چاہیے, جیسے ویسٹرن ڈیموکریسی جہاں آپ بیٹھی ہیں مضبوط ڈیموکریسی ہیں, وہ ٹارگیٹ ہے ہمارا کہ لوگوں کو انصاف ملے, قانون سب کے لیے برابر ہو, جو ٹیلنٹڈ ہے اس کو موقع مل جائے پلیٹ فارم, ہاں جی, پیسے کی بل بوتے پہ لوگ اوپر نہ آئیں, کوئی پیسہ کماتا ہے تو سو بسم اللہ کمائے مگر ٹیکس دے. تو یہ ساری چیزیں اس وقت ہوں گی جب قانون کی بالادستی ہوگی, میرٹ سسٹم ہوگا سب کے لیے, لوگ قابلیت کی بنا پر اوپر آئیں گے, عدالتیں انصاف کریں گی, یہ اس وقت ہوگا انشاءاللہ. اس کے لیے ہم کوشش کر رہے ہیں, لیکن ساتھ ساتھ موسیقی کو تو نہیں چھوڑنا ہم نے, موسیقی تو ایک بڑا لائٹر ایسپیکٹ ہے معاشرے کا اور اس کے ذریعے تو ہم ایسے پرابلمس کو اجاگر بھی کرتے رہے. میں نے تو بہت عرصہ پہلے 2004 میں کے 5 میں میری ایک البم آئی تھی اور جس میں تھا اسلام آباد منو آئیے فیکس سونے دے اتنے لگے کرے گا ٹیکس, عاشقا نے آپ فورم بنانا ہے تو آج آجو جنہیں ٹیکس بچانا ہے, یو نو سارا پولیٹیکل گانا تھا جو میں نے ایک پولیٹیکل سٹائر ٹائپ چیز لکھی تھی, اس میں انٹرٹینمنٹ بھی تھی اس میں اویئرنیس بھی تھی.
بالکل
اسی طرح ابھی اس کی ایک بہت ہی جو کروڈ فارم ہے پولیٹیکل سانگ کی, وہ آپ نے سر جلائیں گے روشنی ہوگی اس اجالے میں فیصلے ہوں گے, اس میں موڈ جب بدلتا ہے اور بہت ہی سرخی کے لیول تک درجہ چلا جاتا ہے, درجہ حرارت, تو پھر اس طرح کا کلام بھی لکھنا پڑتا ہے ہمیں.
تو چلیے آپ کی موٹی موٹی آنکھوں والی جو اتھے رکھے وہ والا ذکر سن لیتے ہیں پہلے.
سونی کڑی تو موٹی موٹی اکھ رکھ ایتھے 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 رکھ رنگ چٹا تک رنگ چٹا تک سکا لک دکھا تک رکھ ایتھے 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 رکھ میرے محلے کے شیخ صاحب ملا بڑے کنجوس ہیں, بینک میں اربوں ہیں پر خود لنگی میں ملبوس ہیں, شیخ صاحب بھی ویکھ کے شیخ صاحب بھی ویکھ کے بار دین لگ رنگ چٹا تک سکا لک دکھا نک رکھ 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 رکھ.
تو ابرار کچھ ہمیں تھوڑا سا مختلف رنگ نظر آتا ہے آپ کے نئے البمز میں, تو کیسے سننے والوں کی طرف سے کیا جو آپ کے فین ہیں ان کو کیسا لگا؟
اچھا رسپانس ملا مجھے, سب سے اچھا رسپانس ملا فراری والے گانے کا.
اچھا
اس میں بھی انٹرٹینمنٹ تھی, اس پہ مجھے بہت اچھا رسپانس ملا, بلوں پہ بھی اچھا, اور جو سلو نمبرز ہیں جس میں سر جلائیں گے روشنی ہوگی اور تیرے بن ڈور سانسوں کی اور او سنم, مطلب اچھے گئے, میں ملینز میں بکی ہے ماشاء اللہ, تو میں سمجھتا ہوں ٹھیک ہے اتنے عرصے کے بعد 9-10 سال کے گیپ کے بعد ایک البم تھی, اور بھی لوگوں کو لانچ کرنی چاہیے تھا کہ مارکیٹ کچھ ہلے جلے, لوگ سنگل نکالتے ہیں, اس سے کیا ہوتا ہے کہ اگر 10 لوگ سنگل نکالیں گے تو مارکیٹ میں 10 سانگز آئیں گے, اگر 10 لوگ البمز نکالیں گے تو مارکیٹ میں 100 سانگز آئیں گے, اور جس میں سے جتنے بھی زیادہ ہٹ ہوں گے کانسرٹ کا کلچر ریوائو ہوگا, نئے سرے سے لوگ کانسرٹ میں جانا شروع کریں گے, ایک ریلیکس ہو جائے گا معاشرہ, تو وہ ابھی نہیں ہو پا رہا, اس کے لیے ہماری کوشش ہے کہ لوگوں کو بتائیں, لیکن پائریسی ہوتی ہے اور بے شمار ایشوز ہیں, اس کے پیسے لگائے ہوئے ریٹرن نہیں ہوتے, اس وجہ سے لوگ میوزک میں انویسٹ نہیں کر رہے, تو اپنے طور پہ ہم لوگ کوشش تو کر رہے ہیں, مزید سانگس بھی میں نے کچھ بنائے, تو ہوپ فلی اس انڈسٹری کو ریوائیو کرنے کی ضرورت ہے, جو پاکستان میں کسی زمانے میں آپ کو یاد ہوگا ہم لوگ کانسرٹ کرتے تھے 2-2 لاکھ لوگ آتے تھے کانسرٹ پہ, ابھی تو خیر بوجہ سیکورٹی ایشوز کانسرٹ ہو بھی نہیں رہے اتنے, لیکن پھر بھی اوور آل کوئی ہٹ میوزک پاکستان میں اس طرح سے بڑا ہٹ میوزک نہیں آیا بہت عرصے سے, اس کے لیے لوگوں کو بڑی ایفرٹ کرنے کی ضرورت پڑے گی, میں سمجھتا ہوں جس طرح ابھی فلم انڈسٹری کو بڑی ہمت کر کے ریوائیو کیا گیا کچھ, اسی طرح سے ابھی ریسیسیٹیشن کی ضرورت ہے میوزک انڈسٹری کو بھی.
तो अबरार, ये जो कॉन्सर्ट्स ना होने की वजह है, इसमें एक तो मुझे समझ में आता है कि सिक्योरिटीज़ की वजह हो सकती है, जैसे अर्बन खासतौर पर सबसे बड़ा सेंटर कराची, वहाँ इतने बड़े बड़े कॉन्सर्ट हुआ करते थे, वाकई लाखों में लोग बैठे होते थे, लेकिन अब वहाँ तकरीबन ये कल्चर ख़त्म होता जा रहा है, जैसे मुशायरे अब नहीं होने लगे. तो क्या मतलब आपके ख्याल में इसकी क्या वजह है? क्योंकि अभी मैं देखती हूँ कि जो बहुत ही फटीचर किस्म के स्टेज के ड्रामे होते हैं, मतलब जिसमें बड़ी वल्गैरिटी भी होती है, उसमें मैं देखती हूँ कि हाउसफुल जा रहे होते हैं. तो क्या ये लोगों का मजाक बदला
देखिए,
है?
लोगों को मैं बताता हूँ, जो भी आप अच्छी एंटरटेनमेंट देंगे ना, तो वो उस तरफ जरूर जाएंगे। मयारी एंटरटेनमेंट देंगे तो उनका, लोगों के अपने सोच का मयार भी बुलंद होगा। अगर गैर मयारी देंगे तो सोच का मयार गिरेगा। तो अगर आप ड्रामे की तरफ चले जाएंगे, उस पर ज्यादा इन्वेस्ट करेंगे, तो वो एक प्रॉफिटेबल बिजनेस बनेगा। तो उसमें वही तलब और रसद, डिमांड और सप्लाई वाले रूल के तहत डिमांड होगी तो फिर सप्लाई भी बढ़ जाएगी। वहां पे उनको पैसे भी मिलेंगे, जो लोग वहां पे ड्रामा करते हैं सारा, तो वो मजीद ड्रामा लिखेंगे सारा। म्यूजिक लोग लिखते ही नहीं है, करते ही नहीं है, क्योंकि इसमें आपको वापस रिटर्न कुछ भी नहीं होता, सारे का सारा डाउनलोड हो जाता है और लोग फ्री में डाउनलोड कर लेते हैं, पायरेसी हो जाती है, सीडी बिकती नहीं है। इसलिए एक तो म्यूजिक ने म्यूजिक को मार दिया पायरेसी ने, और वो प्रॉफिटेबल बिजनेस ना होने की वजह से नुकसान का सामना कर रहा है। नंबर टू सिक्योरिटी रीजन है। नंबर थ्री, एक अल्लाह की तरफ से भी होता है, इसमें आप कुछ नहीं कर सकते। आई आई पर्सनली फील, शायद हर आर्टिस्ट की बात ना करे, लेकिन मैं पर्सनली ये समझता हूँ कि एक फैमन ऑफ क्रिएटिविटी है ना
जी,
म्यूजिक में एक वो वाला पीरियड चल रहा है, डल पीरियड चल रहा है, जिसकी एट टाइम्स कोई रीजन डिफाइन करना मुश्किल होता है। मेरे ख्याल में, जाती ख्याल में, रीजन उसकी ये है कि हमारी कौम जो है मुस्तकिल ट्रामा से गुजरी है। इसमें हमने लड़छड़ देखा है, इसमें हमने लाशें उठाई है, इसमें कभी सैलाब आ रहा है तो इतने लाख लोग चले गए हैं, कभी जलसला आया तो इतने लाख लोग चले गए हैं, 52 लाख लोग तो हमने सिर्फ दहशत गर्दी की नजर कर दी। तो उससे ओवरऑल एक कौम डिप्रेशन में जाती है, और उससे फिर जो शायर लिखने वाले हैं, जो गाना गाने वाले लोग हैं, वो तो बड़े सेंसिटिव होते हैं, हसास होते हैं, उन पे भी इस चीज़ का असर होता है, और वो उस तरह से लिख नहीं पाते, गा नहीं पाते। तो मैं अपनी तरफ ये अगर देखूँ तो बाखुदा मेरे जहन में एक आई डोंट नो रिवेंज किससे था, लेकिन वो एक रिवेंज वाली फीलिंग्स के मुआशरे से मैं लूंगा किससे, कि हमें हमारे साथ क्या हो रहा है और क्यों हो रहा है। सर जलाएंगे रोशनी होगी, उस उजाले में फैसले होंगे, रोशनाई भी खून की होगी, और वो फाका कश कलम जिसमें जितनी चीखों की दास्तान है उनको लिखने की आरजू होगी, ना ही लम्हा करार का होगा, ना ही रास्ता फरार का होगा, वो अदालत गरीब की होगी, जान अटकी वजीर की होगी, जिसने बेची है कलम की ताकत, जिसने अपना जमीर बेचा है, जो दुकानें सजाए बैठे हैं, सच से दामन छुड़ाए बैठे हैं, जिसने बेचा अजाब बेचा है, मुफलिसों को शराब बेचा है, दीन को बेहिसाब बेचा है, और कुछ ने रोटी का खाब बेचा है, और क्या कहें हम के कौम को इसने किस तरह बार बार बेचा है। और आखिर पे था, लुटे हुए पिसे हुओं का वक्त इंतकाम है, अब मुआशी कातिलों का वक्त इख्तिताम है, आम आदमी के हाथ इक्तदार आएगा, बेकसूर शहरियों का खून रंग लाएगा, देश की रगों में रक्त जहर बेशुमार है, उठो भी दोस्तों के तुमको किसका इंतजार है, किसका इंतजार है, इनकलाब 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 इनकलाब। तो वो लहर जो थी ना अंदर से जब निकली, तो फिर वो लोगों पे भी उसने असर किया, और जो फिर लोग इस नगमे के ऊपर झूमते हैं और फिर उनके अंदर एक करंट पैदा होता है हमारे जलसों में, वो हमें इस चीज पे आमादा करता है कि हमने दुरुस्त करनी है चीजें जो हमसे छिन गया, हमारा अमन, हमारा सुकून, हमारा रोजगार, हमारी इकोनॉमी, उसको रिवाइव करना है। इसके लिए
अपना थोड़ा सा आपके फोन में पहले तो बहुत ही अच्छा रिसेप्शन था, लेकिन कुछ बहुत खड़खड़ाहट हो रही है, तो अगर थोड़ा सा आप गाड़ी में तो नहीं है ना इसमें? जी हाँ, अब बेहतर है,
अब सही है।
जी जी बिल्कुल, अब सही है। अच्छा, हमारे साथ एक कॉलर है मुरीद खान मियांवाली से। जी मुरीद खान,
जी जी
मुरीद खान, पता नहीं विनोद खान की, इनकी आवाज़ हालांकि बड़ी पाटदार है लेकिन आज इनकी भी आवाज़ नहीं आ रही। तो अवराज, ये मैं अभी पढ़ रही थी जब आपके बारे में कुछ अखबारों की कटिंग्स वगैरह भी देख रही थी, तो एक बड़ी दिलचस्प बात मैंने देखी कि आप जब नारोवाल में अपनी इलेक्शन कंपेन चला रहे थे तो उसमें ये था कि आपके गानों को आपके खिलाफ इस्तेमाल किया जा रहा है। तो ये बात मेरी समझ में नहीं आई कि इसका क्या मतलब हुआ, किस तरह आपके गानों को आपके खिलाफ इस्तेमाल किया गया, अगर ये सच है तो।
हाँ वो देखिए, लोग पाकिस्तान में बिलमूम और बिलखसूस दही इलाके में लोग म्यूजिक करने वाले लोगों को ज्यादा संजीदा नहीं लेते, और एहसन इकबाल साहब एक बड़े मंझे हुए सियासतदान है, और उन्होंने कोशिश की कि मैं इस चीज को एक्सप्लॉइट करूंगा तो शायद इसको वोट नहीं देंगे लोग, अगर से उसमें वो बेचारे कामयाब नहीं हुए, लेकिन उन्होंने कोशिश तो की अपनी, और वो अपने जलसों के जरिए ये देखें ये एक सिंगर है, ये एक एक, एक सिंगर का मुकाबला है एक पढ़े लिखे शख्स से, तो फिर मुझे बड़ी हंसी भी आती थी और लोग भी बड़ा ताज्जुब से उनको देखते थे कि ये क्या बात कर रहे हैं, पढ़े लिखे आदमी हैं, इनको ये बात करनी नहीं चाहिए, एक सिंगर अगर था तो उसने एक अरब रुपए का मनसूबा कैसे बना दिया नारोवाल के अंदर, आपसे तो कुछ बना नहीं, तो लोगों के बड़े फिर सवाल होते थे उल्टा इनको फिर, और फिर बड़े गंदे अल्फाज भी।
अच्छा मैं पता है क्या समझी, मैं समझी कि शायद आपको ये कहा गया होगा कि लड़का जो है बिल्लो वगैरह करता रहता है, बिगाड़ रहा है कौम को। मुझे मेरी तरफ तो ज्यादातर तवज्जो उस तरफ गई कि ये बात होगी। तो वैसे क्या आपका कभी इन क्लैश होता है इन तमाम चीज़ों में, इससे क़त नज़र मतलब मुखाल जो आपसे दूसरी पार्टियों के लोग हैं, इस लिहाज से मैं नहीं पूछ रही, मगर आपके अपना जो एक औकात है, ज़ाहिर एक महदूद वक्त है आपके पास, तीन आपके घर में प्यारे से बच्चे हैं, बेगम है आपकी, फिर सियासत है, फिर आपका सोशल वर्क है जो एक बहुत ही वसी काम है, यूथ पार्लियामेंट है, तो किस तरह ये जो आपका बीच में गैप आया है, एल्बम हमारे हमें कम नजर आई आपकी, इसकी वजह यही है कि वक्त की कमी?
डेफिनेटली डेफिनेटली, इसकी बड़ी वजह तो एक पहले बीच में 2011 का सलाब था, 10 और 11 का, उसमें हमने पहले काम किया, रिहेबिलिटेशन फेज के अंदर काम किया, हमने 1300 घर पक्के बना के दिए लोगों को जो डिस्प्लेस हो गए थे, जिनका घर नहीं था उसमें लगे रहे, फिर उसके बाद हमने मेडिकल कॉलेज बनाया नारोवाल में, ये बहुत कम लोगों को अभी तक पता है कि सहारा का भी एक मेडिकल कॉलेज भी है।
अच्छा।
और उसके ऊपर हमें बहुत काम करना पड़ा, मुझे मुख्तलिफ शहरों में और मुख्तलिफ ममालिक में भी जाके फंड रेजिंग करनी पड़ी, और ताकि उस अस्पताल के मरीजों का इलाज मुफ्त हो सके, और वहाँ से जो मेडिकल कॉलेज जनरेट करेगा उससे फिर इंशाल्लाह कयामत तक उस अस्पताल को आसानी से चलाया जा सकेगा, तो उसको हमने एक मुस्तकिल बुनियादों पे एक फंड रेजिंग का मंसूबा बनाया, उसमें वक्त लगा, और फिर यह जाहिर है कि सियासत में भी मैं आ गया, तो उसकी वजह से फिर 2012 में तो फिर 2013 का इलेक्शन था, और उसके बाद फिर मैं सेक्रेटरी फॉरेन अफेयर्स अपनी पार्टी की तरफ से मुंतखब हुआ, और इलेक्शंस जो हमारे इंट्रा पार्टी इलेक्शंस होते हैं उसमें भी मुझे जिम्मेदारियां और बढ़ी, अगरचे मैं मुख्तलिफ ममालिक में दौरे करता लेकिन बतौर एक सियासी कारकुन दौरे कर रहा था, तो उसके बाद थोड़ा सा भी रिलैक्स्ड पीरियड बीच में आया कि मेडिकल कॉलेज भी बन गया था।
अच्छा
हेलो
जी, ये आप ही के यहाँ लाइन में कुछ इंटरप्शन है, हमारी तरफ से नहीं, वैसे हमारे कॉलर्स आते हैं उनको ले लेते हैं, ये हैं तारिक गुजरावाला से। जी तारिक साहब।
ओके
जी तारिक।
हेलो
जी जी बोलिए।
जी अस्सलाम वालेकुम।
वालेकुम सलाम तारिक
जी। शनाज बाजी, मैं शाकिरुल्लाह बात कर रहा हूँ नई से। जी मैं बारोडा साहब से सवाल पूछना चाहता हूँ कि आपने जिस तरह पनकारी की है इसको बहुत अच्छा हम पसंद करते हैं, और अच्छी तरह इसको आपने गाते हैं बहुत कुछ करते हैं, लेकिन मेरा आपसे सवाल ये है कि आपने पनकारी से सियासत का रुख क्यों किया? मसलन आपने जिस तरह तहरीक इंसाफ में शमूलियत किया उससे आपने सियासत का आगाज किया,
तो जी, मेरा ख्याल है कि
पाकिस्तान में तो और जमातें भी थे, आपने सिर्फ और सिर्फ तहरीक इंसाफ का इंतखाब क्यों किया? बहुत शुक्रिया।
मेरा ख्याल है कि ये तो अभी ये जवाब दे चुके हैं इस बारे में बड़ी तफसील से, लेकिन आपकी फनकारी की जो तारीफ की गई है तो मेरा ख्याल है, मुझे ये हैरत हो रही है इब्रार, हमारे यहाँ सियासत ना लोगों के दिलो दिमाग पे अब छा चुकी है असल में, तो आप ये देखिए कि आप जब भी पहले कभी आए, लोग हमेशा आपसे म्यूजिक की बात करते थे, कोई फरमाइशें करते थे। अब तक किसी ने 35 मिनट हो चुके हैं, अभी तक किसी ने म्यूजिक की बात आपसे कमी की है। फनकारी
आपने बोल दिया, अभी फरमाइशें भी शुरू हो जाएंगी। लेकिन मैं मुख्तसर इनके सवाल का जवाब ये दे दूंगा कि देखिए, मेरे जैसे लोगों को सियासत में आने की जरूरत पेशी इसलिए आई कि हम लोग मुतमईन नहीं थे हमारी साबका गवर्नमेंट्स की परफॉर्मेंस से। और मैं इमरान खान को एक एक, एक दलेर और एक सिंपल आदमी और जो है ऑनेस्ट लीडर समझता हूँ। तो मुझे उम्मीद थी कि कोई अपने मुल्क के लिए कुछ करेंगे जरूर, और इसलिए मैं उनके साथ हूँ, उनकी पार्टी के काम कर रहा हूँ। इंशाल्लाह मुझे उम्मीद है हम बेहतर परफॉर्म करेंगे।
तो आपकी जो यूथ पार्लियामेंट है,
आप म्यूजिक की तरफ आना चाहती है तो
नहीं, मैं आपकी यूथ पार्लियामेंट का इसी दो सवाल, बल्कि एक अभी आपने मेडिकल कॉलेज की बात की, तो जब अबरार के मुंह से हम किसी मेडिकल कॉलेज का जिक्र सुनते हैं, मतलब हमारी तवक्को है और मुझे उम्मीद है कि मुझे जवाब मुस्बत मिलेगा, तो क्या उसमें जो गरीब तालिब इल्म है उनके लिए कोई मुफ्त तालीम का, यानी वो किस तरह से बाकी मेडिकल कॉलेज से मुख्तलिफ है आपका कॉलेज है?
एक तो रिमोट रूरल एरिया में है, वहाँ पे रोजगार मिलेगा लोगों को।
अच्छा।
और वहाँ पे प्रोफेसर्स मिल जाएंगे जो अमूमन नहीं मिलते। अमूमन क्या, बिल्कुल ही नहीं मिलते, गवर्नमेंट तो नहीं दे सकी ना।
हाँ।
तो वहाँ पे मेडिकल कॉलेज की वजह से प्रोफेसर, असिस्टेंट प्रोफेसर लेवल के डॉक्टर जाएंगे, तो जाहिर स्पेशलिस्ट होंगे, तो वहाँ पे हेल्थ का मायार बहुत बेहतर होगा जो पहले नहीं था। ये तो बहुत बड़ा फायदा है। दूसरा फायदा, हर साल हम 100 डॉक्टर्स प्रोड्यूस करेंगे। तीसरा सबसे बड़ा फायदा सहारा को ये कि अबरार की जिंदगी का नहीं पता कब तक, अभी तो मैं मांग लेता हूँ पूरी दुनिया से जाके, अब कब तक मांगता रहूंगा और कब तक रहूंगा ये अल्लाह को बेहतर पता है, लेकिन एक ना एक दिन जाना है। उसके बाद अस्पताल कैसे चलेगा, मरीजों का मुफ्त इलाज कैसे होगा, 30 करोड़ का साल का डेफिसिट कौन पूरा करेगा, कर सकेंगे या नहीं, या इसको एक प्राइवेट अस्पताल में कन्वर्ट करना पड़ेगा, ये सवाल आते। तो इसका जवाब ढूंढते ढूंढते फिर हमें मेडिकल कॉलेज तक पहुंचना पड़ा कि एक मेडिकल कॉलेज होगा जहाँ प्रिविलेज्ड क्लास के बच्चे जो पैसे दे सकते हैं वो पढ़े, और उनसे उनकी फीसिस से फिर ये हॉस्पिटल का फ्री इलाज करते रहें, और वो फिर हमेशा हमेशा चलता है।
अच्छा।
लेकिन इसके बावजूद, क्योंकि हमारी नेचर के अंदर वो चीज है कि कोई ना कोई ऐसा बच्चा बीच में हमने रखना है, तो उसके अंदर हमने कोटा एक रख दिया है कि कुछ ऐसे बच्चे जो यतीम है और जो डिजर्विंग है और वो कमाल जबरदस्त मार्क्स हैं, सारे कॉलेजेस ने उनको इनकार कर दिया है, उनको हम उसमें ले लेंगे। और वो उसके लिए फिर देखें, हमें जाहिर है क्योंकि हर बच्चे पे खराजात होते हैं, उसके लिए फिर हम फंड रेजिंग भी करेंगे। उम्मीद है कि जो लोग हमें सपोर्ट जितनी भी करते रहेंगे, उतने ही बच्चों को हम आगे फिर फ्री ट्रीट करते रहे, फ्री तालीम देते रहेंगे। लेकिन इसका बुनियादी मकसद जो है वो फंड रेजिंग है। जैसे कोई भी जैसे एंडोमेंट होता है, जैसे या कोई जैसे किसी ने हमें मशवरा दिया पेट्रोल पंप बना लें बहुत सारे, अब अगर आप इस वारे के ये सहारा का पेट्रोल पंप है, यहाँ से फ्री पेट्रोल देना चाहिए आपको।
नहीं, सही कह रहे हैं,
ऐसा तो नहीं होगा।
नहीं, बात मुझे बहुत पसंद आई आपने जो कही,
अर्न करना,
क्योंकि दोनों तरह से ये तो वो चीज है जिसमें दोनों तरह से ये अच्छी चीज है। लेकिन सवाल ये पैदा होता है कि कोई जो प्रिविलेज क्लास के बच्चे हैं तो वो नारोवाल में आके क्यों पढ़ेंगे, ये मेरा सवाल।
पढ़ रहे हैं।
अच्छा।
लेकिन लोगों को, हाँ ऐसे, उसकी वजह स्टैंडर्ड हमारा, सहारा का नाम अल्हम्दुलिल्लाह ताला ने इतना बड़ा बना दिया। अब आप देखें कि बच्चे यहाँ से लाहौर से, कोई सिंध से, कोई खैबर पख्तूनख्वा से, कोई कहीं से, कहीं सारे पाकिस्तान से, बल्कि मैं आपको, आप हैरान होंगी कि आपके रेडियो की वसातत से मैं अमेरिकन बच्चे जो इस वक्त मेरा प्रोग्राम देख रहे हैं, मैं उनसे कहूंगा कि वो आए और नारोवाल आके तालीम हासिल करें, नारोवाल के सहारा मेडिकल कॉलेज में। वो आप सारी जिंदगी उसको, आप एक अच्छा डॉक्टर बनना चाहते हैं तो उसमें आप हासिल करें तालीम, क्योंकि हम किसी चीज में भी कॉम्प्रोमाइज नहीं कर रहे। पीएमडीसी ने, हुकूमत ने तो बड़ी मुश्किल से, हुकूमत तो हमें रोक रही थी थ्रू आउट, हमें तो कोर्ट से जाके परमिशन मिली है, और कोर्ट ने भी बड़ा, उन्होंने कहा जी आप सारे वाइस चांसलर की ड्यूटी लगा दी कि आप इनकी जाके इंस्पेक्शन करके आए कि मेडिकल कॉलेज इस काबिल है या नहीं है, तो उन्होंने 95% मार्क्स दिए हमें, जो पूरे पंजाब में नंबर वन आया हमारा मेडिकल कॉलेज, और पूरे पाकिस्तान में फर्स्ट थ्री में फॉल करता है। तो ये पाकिस्तान का सबसे अच्छा मेडिकल कॉलेज है, सहारा मेडिकल कॉलेज नारोवाल। तो बच्चे क्यों नहीं जाएंगे, बच्चे वहाँ प्राउडली जाते हैं और वहाँ पढ़ रहे हैं, और अगले साल की एडमिशन्स के लिए हमारे पास लंबी कतार है।
अच्छा।
लोगों ने पहले से हम कहना है रब्ता करना शुरू कर दिया। हाँ जी।
अच्छा, ये तो बड़ी खुशी की बात है, क्योंकि दर हकीकत अगर एक ऐसे इलाके में जो वैसे इतना तरक्की याफ्ता ना हो, एक इतना अच्छा कॉलेज खुल जाए, तो खुद ब खुद इसी तरह किस्मतें बदलती हैं इलाकों की भी और लोगों की भी। कि जब
कल्चर, मुझे लोग बता रहे हैं वहाँ का कल्चर तब्दील हो रहा है, वहाँ ब्रांड्स जाना शुरू हो गए हैं, कि देखें आप चार साल के बाद वहाँ पे 500 बच्चा होगा, बल्कि हम दूसरी भी क्लासेस लाइट साइंसेज की भी शुरू करेंगे तो तकरीबन 700-800 हज़ार बच्चा वहाँ पे मौजूद हुआ करेगा हर वक्त। तो अब हज़ार बंदा बाहर से आएगा, उनको ब्रांड्स भी चाहिए होंगे, बच्चों को KFC भी चाहिए होगा, वो सारा खाना भी बर्गर्स भी खाएंगे, वो हर तरह का ब्रांड वहाँ पे अब आना शुरू हो गया, मेरे से रब्ता कर रहे हैं लोग। तो इसी तरह आप शहरों की डेवलपमेंट करते हैं ना जी, अच्छी अच्छे प्रोजेक्ट्स बना के वहाँ पे हुकूमतें, तो खुदा की कसम मुझे शर्म आती है इनकी परफॉर्मेंस देख के। इनके अगर मेरे पास 10 अरब रुपए हो ना, मैं आज आपको शनाज बता रहा हूँ, मैं हिसाब लगा रहा था, अगर मेरे पास 10 अरब रुपया हो पूरे पाकिस्तान की हेल्थ सिचुएशन मैं बदल के रख दूँ पूरी की पूरी, यानी कोई बंदा ऐसा नहीं रहेगा जिसको इलाज नहीं मिलेगा, और मुफ्त मिलेगा मुफ्त, उसमें टाइम जरूर लगेगा, उसमें तकरीबन 9 से 10 साल लगेंगे, तो उसमें जाहिर है वक्त दरकार है, क्योंकि 10 अरब रुपए को इस तरीके से मैं यूटिलाइज करूंगा कि उसे ऐसे प्रोजेक्ट्स बनाऊंगा कि जिससे फंड रेजिंग भी होती रहे और प्रोजेक्ट्स बनते रहे, और उसमें फिर उसके बाद पैसे डालने की जरूरत नहीं पड़ेगी। ये मैं अलग बात कर रहा हूँ, ये नहीं है कि फिर उस हेल्थ सर्विस डिलीवरी के लिए आपको मुस्तकिल फंडिंग की जरूरत पड़े, नहीं, वो सेल्फ सफिशिएंट होगा 10 अरब से। सोचें जरा, अल्लाह ताला ने अगर हिम्मत तौफीक दी और वक्त दिया तो हेल्थ सर्विस डिलीवरी और एजुकेशन दो फील्ड ऐसी हैं,
और यही दो चीजें ऐसी हैं बिल्कुल नहीं, और यही दो चीजें आम आदमी का सबसे बड़ा मसला जो है, अगर उन्हें सिर्फ बच्चों की तालीम उनकी हो जाए मुफ्त और बेहतरीन, और उनको सेहत की कोई फैसिलिटी हो, तो मेरे ख्याल लोग चाहते भी हैं। अच्छा, राना इमरान से बात हो रही थी, मैं समझती हूँ उनका सवाल ख़त्म हो गया, खैरियत उन्होंने पूछी थी, लेकिन वो दोबारा हमारे साथ हैं जी। अच्छा, गुलरुख कह रही हैं कि वो फिर उनका फ़ोन कट गया, तो मुरीद खान है हमारे साथ जी। मुरीद खान अबरार, मुझे अफसोस ये है कि बदकिस्मती से एक ऐसे दिन जब आप आए हैं और लोग तड़प रहे होंगे आपसे बात करने को, हमारा लाइन्स जो हैं बहुत ख़राब हैं। तो अच्छा, अब आप मुझे ये बताइए कि आप गाने खुद भी लिखते हैं अपने ज़्यादातर, तो तमाम गाने आप खुद लिखते हैं या कुछ गाने हैं जो आप खुद लिखते हैं?
नहीं, तमाम तकरीबन मैं खुद लिखता हूँ, कोई एक आध गाना होगा ऐसा जो मैंने नहीं लिखा होगा। इस एल्बम में एक माँ के हवाले से गाना है, और वो मेरा एक दोस्त है चांदी, उसने लिखा है।
अच्छा,
अच्छा गाना लिखा है। और
आप सुनाएंगे हमें वो?
अपनी, हाँ, माँ, वो उसके बोल कुछ इस तरह से हैं, जिन्ना करा विच माँ नहीं हुंदी, उना दे वेड़े चानी हुंदी, ते पुत्र पावे जान वी मंगण मामा कोलों नहीं हुंदी, सजदे नहीं कर कदे मामा तो बगैर, रब कोलों मंगे सदा पुत्रां दी खैर, विच परदे साजदो याद मां दी आउंदी, दिल होके जे परे ओ दिल कले बैके कदे कदे रोण नू करे, दिल कले बैके कदे कदे रोण नू करे, दिल कले बैके कदे कदे रोण नू करे।
बहुत खूबसूरत। आपकी जिंदगी में माँ का बहुत गहरा असर है, आप तो मतलब अपने वालदैन की कोई ऐसी बात जो आपको बहुत, आप समझते हो कि जिसका बड़ा सारी जिंदगी आपके ऊपर असर रहा हो, उनके अपने बचपन से जो आपने, जैसे अभी आपने कहा 5 साल की उम्र में हम सीखते हैं, तो कोई एक एक बात बताइए अपने वालदैन की जो आपको बहुत याद आती है।
देखिए, मैं इस पे ना कंक्लूजन भी निकाल चुका हूँ कि उन्होंने असल में किया क्या था, उन्होंने क्या तरबियत की। उन्होंने 3 चीजें इसके ऊपर जोर दिया था। नंबर 1 था वैल्यू सिस्टम, कि अपना वैल्यू सिस्टम नहीं छोड़ना, कैरेक्टर, जिसपे वो हमेशा कहा करते थे, बेटा इफ मनी इज लॉस्ट नथिंग इज लॉस्ट, इफ कैरेक्टर इज लॉस्ट एवरीथिंग इज लॉस्ट, इफ हेल्थ इज लॉस्ट समथिंग इज लॉस्ट, बट इफ कैरेक्टर इज लॉस्ट एवरीथिंग इज लॉस्ट। यानी इतना एम्फेसिस बार बार, उसमें अलामा इकबाल की शायरी भी और फलां सारा, अपने कल्चर से भी प्यार की बात करते थे। तो ये एक वैल्यू सिस्टम, अपने रिलीजन से प्यार, और उसमें
پیار محبت کا میسج ہوتا تھا, پیس کا میسج ہوتا تھا, اصل جو اسلام کا میسج ہے نا. ہمیں تو انہوں نے ٹیررسٹ بنا دیا انفارچونیٹلی, کہ ہمارا ایک شکل ہی بدل کے رکھ دی. ہمارے ہم خود اپنے آپ کو دیکھتے ہیں تو ہم کہتے ہیں یار ہم ٹیررسٹ ہیں, اللہ معاف کرے. اپنے دل سے پوچھتے ہیں تو ہم کہتے ہیں استغفر اللہ, ہم تو جانے بچانے کے لیے آئے ہیں, اللہ تعالیٰ نے ہمیں جانے بچانے والا بنایا. نبی پاک صلی اللہ علیہ وسلم فرماتے ہیں کہ ایک جان بچانا گویا پوری انسانیت کو بچانے کے مطابق. Saving one life is like saving entire humanity, and taking one life is like taking the entire humanity off. So unfortunately, ہمارا وہ برا امیج لوگوں کے سامنے گیا جس کو ہم نے درست کرنا ہے. اصل میں بتانا لوں تو ایک تو وہ ویلیو سسٹم ہے ہمارا, اس کو. دوسرا اپنے ملک سے پیار تھا, اور تیسرا انسانیت سے پیار, جو بہت بڑا پیغام انہوں نے دیا اس میں. irrespective of caste, color, creed, religion, nationality, اس میں equality کے ساتھ جو ہے serving humanity کا میسج نظر آتا. والد صاحب کا, والدہ کا, کیا آپ کو موقع ملا آپ نے یہ کری, تو اس کے لیے پھر ذہن میں تھا بچپن سے کہ اگر موقع ملا تو یہ تو کرنا ہی ہوتا ہے, اس میں کوئی عجیب بات تو نہیں ہے. اس میں میرے لیے کوئی یہ نہیں تھا. بڑے لوگوں نے کہا آپ نے یہ کیسے سوچا کیسے, تو میں تو میرے لیے با خدا مجھے یہ لگتا ہے کہ میں بیٹھا ہوں تو مجھے لگتا ہے کہ جتنے پیسے میں کماتا ہوں یہ میری یوز سے بہت زیادہ ہے, تو یہ مجھے گناہ نہ ہو تو اس کو کسی ایسی جگہ پہ لگائیں کہ یار کسی کی ضرورت دیکھیں پوری اگر ہو ہی نہیں رہی بنیادی ضرورت, اور ہم لوگ یاشیاں کر رہے ہیں تو مناسب نہیں ہے. ہمارے دل میں رحم اتنا آنا چاہیے, ہم دیکھیں کہ کسی کے گھر پتہ نہیں چولہا بھی جلا ہے یا نہیں جلا. تو الحمدللہ اپنے طور پہ جو ہو سکتا ہے, تو گھر سے نکلتا ہوں تو بہت سارے لوگ باہر جمع بھی ہوتے ہیں, جتنا کر سکتے ہیں کرتے ہیں, لیکن مجھے پتا ہے کہ اس طرح میں پوری دنیا کا نہیں کر سکتا, لیکن میں آئی ایم ڈوئنگ مائی پارٹ. اسی طرح اگر اور بہت سارے لوگ کرنا شروع کر دیں گے تو سوچو کتنا بڑا پھر انفلوئنس ہوگا ایک معاشرے کو.
ایڈی صاحب اتنا بڑا کام کر رہے تھے,
لیکن جینوئن ضروریات کسی کی جو ہے وہ ضرور پوری.
میں یہ کہتی ابرار کہ ایڈی صاحب تو کتنا بڑا, ان کی تو ایک اسٹیٹ کے اندر ایک اسٹیٹ بنی ہوئی تھی پوری, لیکن یہ کہ وہ ہمیشہ یہ بات کہتے تھے کہ ایک آدمی ملک کو ٹھیک نہیں کر سکتا, یہ حکومت ٹھیک کر سکتی ہے. جو کچھ کام ہے جو حکومت ہی کر سکتی ہے ہمیشہ. اچھا ہمارے رانا دوبارہ آ گئے ہیں, رانا عمران. رانا جلدی سے بولیے آپ کیا کہنا چاہتے ہیں, پھر فون کٹ جائے گا.
جی ابرار صاحب, میں ایک گزارش کرنا چاہتا ہوں کہ اکاڑا شہر میں میں ایک اسکول پہلے بنایا تھا اور اب ایک گھر بنانا چاہتا ہوں جھونپڑی میں رہنے والے بچوں کا, 100 kids کا. تو اس کے لیے میری گزارش ہے آپ پلیز میرا ساتھ دیں اور یہاں آ کے فنڈ ریزنگ کے لیے میرے پاس آئیں تاکہ ہم جھونپڑی میں رہنے والے بچوں کا ایک گھر بنا سکیں, 100 bachon ka 100 kids.
تو آپ کا ادارہ رجسٹرڈ ہے یہاں پاکستان میں یا اکاڑا میں؟
یہ پاکستان میں ہی ہے,
رجسٹرڈ ہے.
اچھا آپ اکاڑا سے بول رہے ہیں؟
جی
جی سر, اکاڑا.
اچھا اکاڑا سے آپ بتائیے گا, اف آئی کڈ بی آف اینی ہیلپ, تو آپ اس کو باقاعدہ رجسٹر کرائیں, اس کو بورڈ آف گورننس بنائیں, اور مجھے بتائیے گا کہ پہلے آپ کام کر چکے ہیں.
2014 سے رجسٹرڈ ہوں سر.
اچھا اچھا, تو کوئی کام کیا اب تک آپ نے؟
جی سر, پہلے میں نے ان کا اسکول بنایا ہے انہی بچوں کا, تو اس کو بند اسی وجہ سے کیا تھا کہ ان کو مکمل توجہ کی ضرورت ہے, اور اس لیے اب میں چاہ رہا ہوں ان کا چائلڈ ہوم بنایا جائے جس میں ان کی رہائش, تعلیم اور ان کی وہیں پہ ہیلتھ کی حوالے سے ان کو ہم سروسز دے سکیں.
چلو اس کے آف لائن مجھے بعد میں فون کرنا نا.
جی ہاں,
اس حوالے سے
بالکل رانا,
آپ دیکھوں آپ میں اس سلسلے میں کیا کر سکتا ہوں آپ کے لیے, ٹھیک ہے نا؟
جی تھینک یو سر, سو نائس.
آگے کے لیے طرح کی باتیں تو تفصیل سے پھر کرنی پڑے.
بالکل, تو چلیے خیر, کیونکہ بہت
ہے کہ دیکھو اب اس کے رانے کے دل میں بھی آئی ایک خیال کہ میں بھی کچھ کر دوں. اب یہ کچھ لوگ تعلیم پہ انفلوئنس دیں گے, کچھ لوگ ہیلتھ پہ دیں گے, کچھ لوگ پانی کے نل کے لگوا دیں گے, کچھ لوگ روٹی کا کر دیں گے, تو یہ اللہ نے بانٹ کے دیا ہوتا ہے پیشن مختلف لوگوں کا. اب اس کو بڑھانے کی ضرورت ہے, مختلف لوگوں تک بتانے کی, بچانے کی, کہ آپ بھی کریں. یہ ایک بندے کی ضرورت, ذمہ داری نہیں ہے صرف ابرار کی یا رانے کی یا کسی عبدالستاری صاحب نے تو خیر بہت ہی بڑا کام کیا, یہ صرف ان کی ذمہ داری تھوڑی تھی, یہ ہم سب کی ہے. ہم دیکھنے والے, تماشا دیکھنے والے نہیں ہمیں بننا چاہیے. وی شوڈ اسٹیپ فارورڈ, ڈو سم تھنگ. سب سے قیمتی چیز ہے آج کے زمانے میں اپنا ٹائم, اپنی ایفرٹس. پیسے دے کے تو آپ لوگ فارغ ہو جاتے ہیں, یہ لو یار بنا دو آپ چلے گئے. اگلے کی ذمہ داری اس وقت شروع ہوتی ہے آرگنائزیشن کی, کیا اس پیسے کو ایمانداری کے ساتھ کہیں لگانا ہے, کہیں پہنچانا ہے, ورنہ اس کی پکڑ ہوگی. اتنے جہاں تو اگر آپ خود اٹھ کے کریں گے نا تھوڑا سا تو وہ اس کا اجر اور ہوگا, اس کا ثواب ہوگا. تو یہ میں چاہتا ہوں, یوتھ پارلیمنٹ کا یہ مقصد تھا بڑا, کہ ہر ضلع میں ایک بچہ ایک این جی او بنائے, ایک بڑی این جی او, اس کو لے کے چلے یوتھ کو اور ادھر کام کرے.
تو آپ کا ایک اور گیت جو میں پھر پوچھوں گی کہ آپ نے لکھا ہے یا کسی اور کا لکھا ہے, لیکن میں تھوڑا سا
میں نے خود لکھا ہے.
آپ نے خود لکھا ہے؟
بالکل, بڑے پیار سے. تو ہیومن رائٹس کا اس کو تو کنونشن میں جو جنیوا میں ہوا تھا اس کو یہ مختلف زبانوں میں اس کا ترجمہ بھی ہو چکا ہے.
اچھا, مجھے جو اس میں خیال ہے نا, مطلب میں ہمیشہ یہ سمجھتی ہوں ابرار کہ انسان کو اگر سر اٹھا کر جینے کا قرینہ آ جائے نا اور ہم اسے موقع دیں تو خود بخود وہ ملک ٹھیک ہوتا ہے جہاں لوگ سر اٹھا کر چلتے ہیں, لیکن جہاں آپ ان کے ساتھ کیڑے مکوڑوں جیسا سلوک کرنے لگے,
جہاں یہ ہو کہ چلی ہے رسم کے کوئی نہ
سر اٹھا کے. ہاں بالکل بالکل, تو چلیے سنتے ہیں.
جو مسلمانوں کو آپس میں لڑاتے ہیں یہاں, ایسے خفیہ ہاتھ کٹ جانے کا موسم آ گیا. آؤ ذرا دوستو سمجھو ذرا, پنجاب ہے سرحد بلوچستان ہے, ایک مالا کے ہے موتی یہ میرا ایمان ہے. جتنا للکاریں گے دشمن آج اتنا جان لے, جتنا للکاریں گے دشمن آج اتنا جان لے. ایک تھے ہم ایک ہے ہم ہوتے جائیں گے, ایک ہوتے جائیں گے, ایک ہوتے جائیں گے, ہم ایک ہوتے جائیں گے. غیر مسلم ہو کے مسلم.
اچھا, ایک تو پہلے تو میں تعریف کر دوں, بہت اچھا ہے یہ آپ کا گانا ہے, بہت ہی اچھا.
ابھی آخری جو آپ نے مس کر دیا نا وہ بڑا امپورٹنٹ تھا, اس میں میں نے یہ کہا تھا کہ غیر مسلم ہوں کہ مسلم سب کا اپنا گھر ہے یہ, سب نے جینا بھی ہے مرنا بھی ہے اس آغوش میں, وہ جو نفرت ڈالتے ہیں ان دلوں میں جان لے, ان سروں کی فصل جھک جانے کا موسم آ گیا. یعنی ہم سب اکول ہیں پاکستان کے اندر, کوئی مسلمان نہیں ہے, کوئی کرسچن نہیں ہے, کوئی اور کمیونٹی سے نہیں ہے, وی آل آر ایکول. یہ میسج تھا اس میں. اور پھر اس میں وومن رائٹس کے بارے میں بھی تھا, شروع سے آپ نے چلایا کہ بنت حوا کو اب اس کا حق تو دینا ہی ہے پر ساتھ بھی چلنا ہے لے کر ملک کی تعمیر میں. غیر اپنا کیا تھا, بنت حوا کو اب اس کا حق تو دینا ہی ہے پر ساتھ بھی چلنا ہے لے کر ملک کی تعمیر میں. ماں ہے, بیٹی ہے, بہو ہے, بہن ہے, بیوی ہے, یہ آج یہ خوش رنگ رشتے کیوں پریشان ہو گئے, جس سے ان رشتوں میں قائم ہو محبت کی فضا, آج سے وہ پیار برسانے کا موسم آ گیا. اور پھر بچے کے بارے میں وہ جو تھا تعلیم کے حوالے سے سب سے اچھا, کہ دھو رہا تھا کل جسے اپنے پھٹے کرتے کے ساتھ, آج وہ بچہ اسی گاڑی کے نیچے آ گیا. آؤ جھاڑو چھین لیں ان ننھے ہاتھوں سے, کہ اب ہاتھ میں ان کے قلم دینے کا موسم آ گیا.
ٹھیک ہے نا,
کہ ان کے ہاتھوں میں ڈسٹرز دینے کا ٹائم نہیں ہے, ان کے ہاتھوں میں قلم ہونا چاہیے, کتاب ہونی چاہیے. یہ سارے ہیومن رائٹس کے حوالے سے
تو بہت اچھا ہے
آپ کے پروگرام میں کہ مجھے بہت بہت شکریہ.
ایک سوال کا جواب دے دیں, ویسے وقت ختم ہونے والا ہے, لیکن شہزاد مہر نے پانچ چھ سوال پوچھے تھے, جس میں سے ایک یہ تھا کہ وہ یہ انہوں نے پوچھا کہ ابرار صاحب یہ بتائیں کہ وہ پاکستانی سیاست سے بحث و مباحثہ کب ختم ہوگا اور باتوں سے آگے جانے کی نوبت آئے گی.
ان کا جواب میں نا اس شعر کے ذریعے دینا چاہتا ہوں. میں کہا تھا کہ جبر کا موسم کب بدلے گا, ہم بدلیں گے تب بدلے گا, محکوموں کو ملے گی شاہی, ایک دن سب کا سب بدلے گا,
عمر کٹی ہے سنتے سنتے, اب بدلے گا اب بدلے. دیکھیں یہ بدلنا پاکستانیوں نے ہے, اللہ تعالیٰ ایسے ہی حکمران بناتا ہے جیسی عوام جیسی قوم. تو بس میں وہی ایک اور بات ہے کہ بدلنا ہے تو رندوں سے کہو اپنا چلن بدلیں, فقط ساقی بدل جانے سے میخانہ نہ بدلے گا. تو لوگ اگر صحیح بندوں کو ووٹ ڈالیں گے, ان کو اہمیت کا ووٹ کا اندازہ ہوگا, وہ تو ذات برادری پہ ووٹ ڈال دیتے ہیں. اس لیے کہ ہمارے گھر آیا تھا پیسے دے کے, مطلب وہ بھی چودھری ہے ہم بھی وہ ملک ہے ہم بھی ملک ہے, اتنے پیسے دے دیے تھے یار, نہیں یار ہمیں اس سے ڈر لگتا ہے. اگر ان ریزنس پہ ووٹ دیں گے تو کبھی تبدیلی نہیں آئے گی. دلیر ہو کے اللہ پہ ایمان بھروسہ کر کے سچے صاف ستھرے بندے کو اس پارٹی کو ووٹ دینا پڑے گا, اور جس دن وہ ووٹ ہم نے دے دیا انشاءاللہ اس ملک سے کرپشن بھی ختم ہو جائے گی, ناانصافی بھی, بے روزگاری بھی, اور انشاءاللہ امن بھی ہوگا, سکون بھی ہوگا اور خوشحالی بھی ہوگی.
اچھا سیف اللہ ہے بھکر سے. جی سیف اللہ. اچھا سیف اللہ کا فون کر دیا. ابرار آپ نے جیسا کہ کہا, مجھے بھی جب بھی آپ آتے ہیں بہت اچھا لگتا ہے پروگرام میں. ایک تو یہ بھی لگتا ہے کہ آپ صرف باتیں نہیں کرتے, آپ سے یہ سوال پوچھا تھا انہوں نے, لیکن بہت جگہوں پہ ہمیں عمل بھی نظر آتا ہے ان ساری باتوں میں جو آپ کہتے ہیں, اور یہ بہت ہی خوشی کی بات ہے کہ خاص طور پہ. اچھا ایک سوال مجھ سے فیس بک پہ کسی نے کیا تھا, دلچسپ سوال تھا, پوچھ لیتی ہوں. کسی خاتون نے کیا تھا, بلکہ بچی نے, انہوں نے یہ پوچھا تھا کہ ابرار جو ہیں اب سے نہیں جب چھوٹے سے تھے تبھی سے کالر والی شرٹ میں بٹن ڈاؤن شرٹ میں نظر ہمیں آتے ہیں, تو وہ کچھ ماڈرن کپڑے کیوں نہیں پہنتے؟
اچھا سوال لگا, ویسے میں اس پہ غور کروں گا. اب یہ مجھے آپ نے پہلے کیوں نہیں بتایا, آپ تو عمر گزر گئی میری وہ والے شرٹ,
مجھ سے پوچھا ہی نہیں اس وقت. اور میری نظروں میں تو آپ کی, اگر آپ کی عمر گزر گئی تو میں اپنے لیے کیا کہوں پھر, اس لیے میں تو یہ تو میں نہیں کہہ سکتی. نہیں آپ
کالنگ یو فرام دی ہیونز,
تو نہیں ویسے واقعی یہ آپ کا پسندیدہ ہے, آپ کافی فارمل کپڑے پہنتے ہیں, یہ تو صحیح بات ہے.
زیادہ تر فارملی میں پہنتا ہوں ویسے, لیکن لیٹسٹ البم میں آپ نے دیکھا ہوگا شراری میں نے کچھ تھوڑے سے شرارتی کپڑے پہنے ہیں.
اچھا تو
اور جب سے میری شادی ہوئی ہے اس سے تھوڑی سی, اس کے بعد میرے کپڑوں میں لوگ کہتے ہیں کہ وارڈروب میں نا بڑی مثبت تبدیلی آئی ہے, اس میں کوئی شک نہیں ہے کہ مائی بیٹر ہاف از مچ بیٹر پرسن ٹو گائیڈ می فار بیٹر ڈریسز ٹو بی آنیسٹ ود یو.
ویسے ابرار آپ کی محبت کی شادی ہوئی تھی یا
بلیک اور پتہ نہیں کیا کیا کچھ پہن لیتا تھا نیچے؟ ہاں جی
شادی ارینج ہوئی تھی یا پسند کی؟
ہاں جی بالکل ٹوٹل ارینجڈ.
اچھا
لیکن اس کے بعد پھر وہ ہو گیا تھا. ہاں جی
پھر محبت ہو گئی. اس سے اچھی کیا بات ہو سکتی ہے, اس کے الٹ ہونا خطرناک بات ہے کہ محبت کی شادی ہو. ہاں بالکل. آپ کو پتا ایک دفعہ میں آپ کی ایک وہ دیکھ رہی تھی ویڈیو, اس میں ایک منا سا بچہ تھا, وہ بالکل آپ کی طرح کے کپڑے پہنے تھا, آپ کے کسی شو میں آیا تھا, مجھے اتنا وہ پیارا لگا, نیلی شرٹ اور بالکل یعنی اس کی ماں شاید خاص طور پہ آپ سے ملانے بھی لائی تھی اس بچے کو. تو اچھی بات ہے کہ بیگم نے آپ کی یہ تبدیلی کی آپ کی زندگی میں.
شمار ایسے بچے آتے ہیں وہ نا بلو شرٹ میں اور بلیک ٹراؤزر میں, اور دور سے مجھے پتا چلتا تھا ماں ہنس رہی ہوتی ہے, وہ پاس آتے ہیں تو ماں کہتی ہے یہ ابرار الگ بنا ہوا. میں کہتا ہوں یار میرے لیے بہت بڑا کام.
تو ابرار ویسے ایک اور بات یہ بھی میں آپ سے پوچھوں گی کہ آپ کے زیادہ تر تنہائی ہیں گانے, اس میں کوئی خواتین وغیرہ کے ساتھ میں نے نہیں دیکھے آپ کے گانے زیادہ, کچھ ناشتی تو پائے گئے پیچھے کبھی کبھار لیکن اس کے علاوہ نہیں, تو ایسا کیوں؟
ہاں وہ
نہیں, یہ کیا بات ہے یہ تو بتائیں.
چلے میں اگلی دفعہ اس پہ دیکھ لیتا ہوں ایسی کون سی بات ہے.
میں نے بہت سی آپ کو غور طلب باتیں بتائیں,
لیکن آپ اپنے کالر سے پوچھ لیتے ہیں, ابھی آپ کو کہیں گے تو لوگ کہیں گے نہیں بھائی آپ ہمیں اسی طرح ہی اچھے لگتے ہیں, آپ نہ کریے گا نہ آپ بڑے اپنے کالر چھوٹے کیجیے گا, اور نہ آپ جو ہے نا وہ زیادہ خواتین کو گانوں میں انوالو کیجیے گا.
ویسے یہ تو میں بھی کہوں گی کہ خواتین کی طرف توجہ نہیں جاتی, جب ابرار الہ تو اسٹیج پر ہوتے ہیں تو ہم دیکھتے بھی نہیں پیچھے کون ناچ رہے ہیں, تو اس سے زیادہ تو کمپلیمنٹ میں آپ کو پیش کرتا ہوں. تو بہت شکریہ ابرار پروگرام میں آنے کا, اور تو خدا حافظ ہم سب کی طرف سے آپ کو. سامعین یہ ابرار الاخت ہمارے ساتھ, اور اس کے ساتھ ہی شہناز عزیز کو اجازت دیجیے, گلرخ کو بھی. آئندہ ہفتے آپ سے پھر ملاقات ہوگی. لیجیے فراری سنتے ہیں ان کا پسندیدہ گانا.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
ਸਾਈਜ਼ ਦੀ ਕੁੜੀ ਨਸ਼ੇ ਦੀ ਪੁੜੀ ਮੇਰੇ ਕੋਲ ਆਈ ਤੇ ਮੈਨੂੰ ਦੇਵਣ ਲੱਗੀ ਸਲਾਹ ਇਹ ਡੰਡੀ ਪੱਟੀ ਡੌਨ ਟਾਈਪ ਯਾਰਾਂ ਨੂੰ ਮਗਰੋਂ ਲਾ ਤੇ ਪੜ ਪੁੜ ਜਾ ਕੋਈ ਪੀਸੀਐਸਸੀ ਕਰ ਲੈ ਉਹ ਮਰ ਲੈ ਕਹਿੰਦੀ ਤੂੰ ਸੱਤਵਾਂ ਦੇ ਆਖਰੀ ਪਿਆਰ ਏ ਤੇ ਤੇਰੇ ਨਾਲ ਮੈਂ ਕਰਨਾ ਪਿਆ ਤੇ ਮੈਂ ਉਹਨੂੰ ਕਿਹਾ ਜਿੱਦਾਂ ਕਹੇਂਗੀ ਗਰ ਗੁਰ ਲੰਘੇ ਮਰਨਾ ਪਿਆ ਤੇ ਮਰ ਮੁੜ ਲੰਘ